नमस्कार, म रबिन
अनि म जुनु।
रेडियो कार्यक्रम सिक्दै सिकाउँदैको आजको अङ्कमा बा आमा, हजुरबा हजुरआमा, काका काकी, दाजु दिदी लगायत सबै अभिभावकलाई हार्दिक स्वागत। सिक्दै सिकाउँदै नानीदेखि नै असल बानी बसाउन सिक्ने र सिकाउने रेडियो कार्यक्रम हो। अभिभावक र नानी बाबुले सँगसँगै सिक्ने र सिकाउने यो कार्यक्रम देशभरिका 77 जिल्लामा विभिन्न स्टेशनबाट प्रसारण हुन्छ र यसै बेला सुन्न सकिन्छ।
रेडियो कार्यक्रम सिक्दै सिकाउँदैको यो 20 अंक हो। आजको कार्यक्रममा हामी तपाईँका प्रश्न, विज्ञका जवाब र सल्लाह अनि रेडियो कार्यक्रम सिक्दै सिकाउँदै सुन्दा तपाईँको मनमा लागेका प्रतिक्रिया लिएर आएका छौं।
सिक्दै सिकाउँदै रेडियो कार्यक्रमका विभिन्न अंक सुनेर धेरै अभिभावकले आफ्ना सन्तानको शिक्षा, स्वास्थ्य, पोषण र आनीबानीसँग सम्बन्धित विभिन्न प्रश्नहरू पठाउनु भएको छ। कार्यक्रम सुनेर पठाएका सबै प्रश्नको जवाफ हामीले धेरैजना विषय विज्ञबाट लिएका छौं र सबै प्रश्नको जवाफ दिने कोशिशमा छौं।
आजको सिक्दै सिकाउँदै शुरू गरौं बाल बालिका र सुत्केरी आमाका स्वास्थ्य सम्बन्धी प्रश्न र तिनको जवाफबाट।
गोकुल पन्तकी छोरी 5 वर्ष पूरा भएर 6 वर्षमा लागेकी छिन्। स्कूल जाने बेलामा बान्ता गर्ने, स्कूल जान नमान्ने, स्कूलबाट घर फर्कदा आत्तिने जस्ता समस्या भएकाले गोकुलजी यो के भएको हो र उपचार के हो भन्ने जान्न चाहनुहुन्छ।
पन्तजी, तपाईँको प्रश्नको जवाफ दिँदै हुनुहुन्छ परोपकार प्रसूति अस्पतालमा कार्यरत डाक्टर कल्पना सुवेदी।
तिनवटा कुरा तहमा हुन सक्छ। एउटा त अब कोही बच्चाहरू अलिक बढी आत्तिने हुन्छन्, पछि गरे उनीहरूलाई त्यो एन्जाइटी डिसअर्डर भनेर भन्छौँ हामीले, आत्तिने खाने रोग हुनसक्छ होइन। त्यो एन्जाइटी हुने कारण पनि अब आमा बुवाबाट छुट्टिनु पर्यो, स्कुल जान छुट्टिएर जानु पर्यो, अनि त्यो आत्तिए चाहिँ उनीहरूको शारीरिक रूपमा पनि देखिन्छ। जस्तो कोही बच्चाहरूलाई एकदम टाउको दुख्ने, कसैलाई बान्ता हुने अनि दिशा लाग्ने, कसैको पसिना आउने, यो सबै समस्याहरू देखिन सक्छ। अर्को कुरा चाहिँ नै घरको वातावरणको कारणले गर्दाखेरि, जस्तो घरमा कुनै बच्चालाई कसैको घरमा कोही मान्छे मरेको छ भने पनि त्यो बच्चाको मनमा परिरहेको हुन्छ। अर्को कुरा विद्यालयको वातावरणले पनि फरक पर्छ। शिक्षकहरू अलिक कराएर बोल्ने खाले, अलिक कडा खाले हुनुहुन्छ भने त्यो डरले पनि बच्चा आत्तिन्छन् होइन। त्यसले गर्दाखेरि उल्टी हुने, बान्ता हुने समस्याहरू देखिन सक्छ। सुरुदेखि नै अभिभावकहरूले चाहिँ बच्चालाई स्कुल हाल्नुभन्दा अगाडिदेखि उसलाई मानसिक रूपले तयार गर्नु पर्यो होइन। बच्चालाई पूर्व प्राथमिक स्कुलहरूमा हाल्यो भने त्यो जहाँ चाहिँ नै खेलाउने मात्रै हुन्छ नि, पढाउने पनि खेल्ने वातावरणमा पढाउने, कुनै पनि किसिमले भार नपरोस्, तनावको वातावरण नहुने गरिकन चाहिँ स्कुलमा हाल्यो भने सुरुदेखि घरबाट आमा बुवाबाट चाहिँ केही बेर छुट्याउने होइन, अरू कसैसित खेल्न पठाउने, साथीहरूलाई नै बोलाएर चाहिँ आमा बुवा अगाडि नबसेर पनि खेल्न पठाउने। त्यो गर्दाखेरि आमा बुवासित छुट्टिने उसको बानी भइरहेछ भने एकैचोटि स्कुलमा हाल्दाखेरि त्यस्तो किसिमको समस्या नआउन सक्छ उसलाई।
वर्षा बिरगन्ज 15 कि पूर्णिमा भर्खरको सुत्केरी हुनुहुन्छ। उहाँको प्रश्न छ, मेरो दुध धेरै आउँदैन, छोरीलाई आफ्नो दुधसँगै बट्टाको दुध खुवाउने गर्छु, यस्तो बेला मैले के गर्ने? नानी सुतेको बेला अचानक डराउने र रुने गर्छिन्, यस्तो किन भएको हो?
पूर्णिमाजी, तपाईँको प्रश्नको जवाफ पनि हामीले डाक्टर कल्पना सुवेदीलाई सोधेका छौं।
कहिले कहिले सुत्केरी भएको केही दिन, 2-4 दिन चाहिँ आमाको दुध अलिक कम आउन सक्छ, तर पनि आमाले आफ्नो दुध सुसाइरहनु भयो भने झन् दुध बिस्तारै बढ्दै जान्छ र केही दिन दुध कम आए पनि जति आउँछ त्यति नै दुध बच्चाको लागि पर्याप्त हुन्छ। जस्तो पहिलो दिनमा 1-2 थोपा आयो भने त्यो 1-2 थोपा नै त्यसले पनि पुग्छ र बिस्तारै बढ्दै जान्छ दुध। आमाको दुध बच्चाले तान्नलाई अलिक गाह्रो माने हुन्छ, किनभने बाहिरको दुध खुवाउने भन्ने बित्तिकै हामीले बोतलमा खुवाउँछौँ, त्यो बोतलबाट बच्चालाई तान्न सजिलो हुन्छ र पछि आमाको दुध खुवाउँदाखेरि उसले खाँदैन र बच्चा बोतलबाट दुध खुवाउँदाखेरि चाहिँ नि बच्चाले हावा खाने डर पनि बढी हुन्छ, त्यो दुध पचाउन पनि गाह्रो हुन्छ, त्यसले गर्दा ग्यास बढी हुन्छ, त्यसैले बच्चा बिचबिचमा एकदम आत्तिएर उठ्ने, त्यो सबै कारण चाहिँ बच्चाको ग्यासले गर्दाखेरि हावा पेटमा भरिएर पेट दुखेर भएको हुनसक्छ, उल्टी हुनसक्छ। त्यसैले दुध आएन भनेर आमा नआत्तिनु, दुध आफ्नो दुध खुवाइरहनु भयो भने एकातिरबाट 15-20 मिनट खुवाउने, खाँदा खाँदै बच्चा निदायो भने यसो खुट्टाहरू चलाइदिनु भयो भने फेरि तान्न थाल्छ, 2 घन्टा अथवा 3 घन्टा बच्चाको हेरेर कति बेर सुत्छ, अनि त्यति समयपछि फेरि अर्को दुध दुहाएर खुवाउने। पुरा आमाको दुध खायो भने आरामदायी सुत्छ, बाहिरको दुध पनि खुवाउनु पर्दैन।
एनबी घरती सोध्नुहुन्छ, गर्भवती महिलाले गर्भ शुरू भएदेखि सुत्केरी हुने बेलासम्म ख्याल गर्नुपर्ने मुख्य 10 कुरा भनिदिए, आभारी हुने थिए।
एनबीजी तपाईँको प्रश्नको जवाफ दिँदै हुनुहुन्छ वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डाक्टर झुमा सिलवाल।
गर्भ हुने बित्तिकै नै सुरुमा हामी गर्भवती भएको हो कि होइन त्यो जाँच गराउने, त्यसपछि चाहिँ एउटा दक्ष स्वास्थ्य कर्मी, डाक्टर, नर्स वा स्किल बर्थ अटेन्डेन्ट भन्छौँ, दक्ष प्रसूति कर्मी, उहाँहरूलाई जचाएर आफू जुन ठाउँमा छौँ, गाउँ गाउँकोमा चाहिँ ग्रासका मासिकाको लेभलसम्म हामीले अहिले सुरक्षित प्रसूति सेवालाई पुर्याएको छौँ। सुरुको 3 महिनामा चाहिँ वाकवाकी लाग्ने, खाना अरुचि हुने जस्ता लक्षणहरू देखा पर्छन्। बाहिरको खानेकुराहरू नखाने, होइन औषधिहरू के दिनुभएको छ डक्टरले त्यो खाने, प्रेसरको, सुगरको रोगहरू छ वा पहिला आफ्नो बच्चा चाहिँ कुनै शारीरिक अपाङ्गता भएको बच्चा जन्मेको छ भनेदेखि चाहिँ त्यही अनुसारले डक्टरहरूको वा दक्ष स्वास्थ्य कर्मीको सल्लाह सुझाव लिनु पर्यो। गर्भवती भएको 2-3 महिना अथवा हामी सेकेन्ड ट्राइमेस्टर भन्छौँ, त्यो बेलामा चाहिँ आइरन क्याल्सियमको चक्कीहरू खान सुरु गर्ने, हल्का व्यायाम गर्ने, अनि टिटानसको सुई लगाउनुपर्छ र बेला बेलामा गर्भ जाँच गर्ने। एउटा 5 महिनामा हामी 18-22 हप्ताको बिचमा चाहिँ बच्चामा कुनै शारीरिक विकलाङ्गता छ वा कन्जेनाइटल एनोमाली भन्छौँ, त्यसको लागि चाहिँ एउटा अल्ट्रासाउन्ड गराउने, यदि पहिलाको आफ्नो बच्चा पनि त्यस्तै कुनै विकलाङ्गतायुक्त जन्मिएको थियो वा परिवारमा त्यस्तो केही छ भनेदेखि चाहिँ राम्रो डक्टरकोमा गएर चाहिँ एउटा अल्ट्रासाउन्ड पनि गर्न सकिन्छ। त्यसपछि लास्टको 3 महिनामा चाहिँ हामी अब आउने सुत्केरी अवस्थाको लागि तयारी अवस्थामा बस्नुपर्ने हुनसक्छ। खतराको चिन्हहरू के हुनसक्छन्, जस्तै योनिबाट रगत बग्ने, पानीहरू बग्ने लक्षणहरू भयो भने तुरुन्तै डक्टरकोमा जाने, अलि दूर दराज गाउँमा बस्छु भने एम्बुलेन्स छ कि छैन, बच्चा चाहिँ कहाँ जन्माउन जाने, त्यो बारेमा सबै सोच विचार गर्नुपर्छ। अर्को चाहिँ हामीले पैसाको पनि जोहो गर्नुपर्ने हुनसक्छ। सबै सरकारी संस्थाहरूमा चाहिँ हाम्रो प्रसूति सेवालाई निशुल्क बनाएको छ। अनि अर्को कुरा चाहिँ बच्चा चलेको छ कि छैन चाहिँ त्यो चाहिँ एकदम राम्रोसित ख्याल गर्नुपर्छ। खाना, एक्सर्साइजहरू, आराम, होइन परिवारले पनि सहयोग साथ सबै गर्नुपर्छ। दक्ष स्वास्थ्य कर्मीकै हातबाट गरायो भने चाहिँ एकदम सेफ हुन्छ। अब विशेष अवस्थामा घरमै सुत्केरी भयो भने केरी सामग्रीहरू राख्ने, त्यसले गर्दाखेरि चाहिँ उसलाई सहयोग हुन्छ।
धेरै अभिभावकले सोध्ने गरेको एउटा साझा प्रश्न छ, नानी बाबुलाई अति कुपोषण भएमा के गर्न सकिन्छ? यो प्रश्नको जवाफ हामीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पोषण प्रमुख केदार राज पराजुलीबाट ल्याएका छौं। सुनौ बाल बालिकालाई अति कुपोषण हुँदा गर्नुपर्ने कामबारे केदार राज पराजुलीको सल्लाह।
कडा शीघ्र कुपोषण जुन भइसकेका छ यसलाई चाहिँ हामीले निश्चित उपचार एरियाहरू तोकेका छौँ। जस्तै स्थानीय तहमा कम्तीमा पनि एउटा चाहिँ उपचार केन्द्रहरू हुनुपर्छ भन्ने मान्यतामा हामी अगाडि बढिरहेका छौँ र यो अहिले हामीसँग करिब 618 जति चाहिँ त्यस्तो चाहिँ उपचार केन्द्रहरू छन् भने ती उपचार केन्द्रहरूमा कडा शीघ्र कुपोषण हुन्छ, साम केस भन्छौँ जसलाई, तर त्यसमा मेडिकल कम्प्लिकेसन छ भने कहाँबाट ठिक हुने? त्यो भनेको चाहिँ नि उसलाई कुपोषणको साथमा अरू रोग पनि लागेको छ, जस्तै निमोनिया भएछ, टिबी भएछ, त्यस्तोको उपचार चाहिँ मौजुदा स्वास्थ्य संस्था, ओटिसी सेन्टरहरूबाट हुँदैन। त्यसलाई चाहिँ हस्पिटलमा इन्डोरमा राखेर उपचार गर्नुपर्छ। त्यसको लागि हाम्रो हिजोको जिल्ला हस्पिटल भनौँ न, ती जिल्ला हस्पिटलहरू सबैमा त्यो व्यवस्था हामीले गरेका छौँ। उपचारमा राख्दा पनि लामो समयसम्म राखेर उपचार गर्नुपर्ने भयो, पोषण पुनर्स्थापन गृह नाम दिएका छौँ, त्यस्ता पोषण पुनर्स्थापन गृह 21 चाहिँ देशभरिमा सञ्चालन छ र ती पोषण पुनर्स्थापन गृहबाट सबै किसिमका चाहिँ उपचारहरू त्यहाँ हुन्छ।
बाल बालिका र सुत्केरी आमाको स्वास्थ्य सम्बन्धी सल्लाहका लागि डाक्टर कल्पना सुवेदी, डाक्टर झुमा सिलवाल र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पोषण प्रमुख केदारराज पराजुलीलाई एकमुष्ट धन्यवाद।
अब चाहिँ नानी बाबुको शिक्षासँग सम्बन्धित प्रश्न र जिज्ञासाको जवाफ दिँदै हुनुहुन्छ डाक्टर मीनाक्षी दाहाल।
महोत्तरीबाट सुजय कुमार सिंह र वर्षा सिंह लेख्नुहुन्छ, सिक्दै सिकाउँदै रेडियो कार्यक्रम हामी श्रीमान श्रीमती नियमित रूपले मैथिली भाषामा सुन्छौं। बच्चा स्याहार्न निकै सहयोग पुगेको छ। मेरो भतिजो 7 वर्षको छ, पढ्ने बाहेक जे सिकाउँदा पनि बुझ्छ र गर्न सक्छ, तर पढ्न खासै ध्यान दिँदैन र पढेको पनि छिट्टै बिर्सन्छ। यस्तो किन भएको हो अनि यस समस्याको समाधान के होला?
यो एकदमै महत्त्वपूर्ण कुरा छ। हामीले सिक्ने र पढ्नेलाई अझै पनि राम्रोसँग छुट्याउन सकेनौँ। बच्चाले जे काम गरिराखेको हुन्छ त्यो सिकिराखेको हुन्छ, र पढ्ने भनेको नै त्यो सिक्ने प्रक्रिया हो। बच्चा चाहिँ किताब पढ्नेसँग मान्दैन भने अरू क्रियाकलापबाट सिकाउन सकिन्छ। त्यस्तो बच्चालाई बढी किताब पढ भन्नुभन्दा पनि किताबकै कुरा चाहिँ अरू क्रियाकलाप मार्फत गरायो भने उसले राम्रोसँग बुझ्ने र कहिले पनि नबिर्सने हुन्छ।
बाह्रबाट रञ्जु देवी मुसार्ना सोध्नुहुन्छ, मेरा 2 छोरा छन्, जेठो छोरा 11 वर्षको र कान्छो छोरा 9 वर्षको भयो। दुवै बोर्डिङ स्कूल पढ्छन्। अहिले स्कूल जाने, समयमै गृह कार्य गर्ने अनुशासित भए पनि दुवै छोरा सरकारी स्कूल जान मान्दैनन्, डराउँछन् पनि। यस्तो किन भएको होला?
रञ्जुजी, केटाकेटीलाई चाहिँ विद्यालयमा गर्ने क्रियाकलाप अथवा हाम्रो सर मिसहरूले भन्ने बोलीचाली अथवा साथीभाइहरूले हाम्रो छोराछोरीलाई चाहिँ त्यो विद्यालयमा जाँदा सहयोग गरिरहेका छैनन् कि, त्यहाँ उनीहरूलाई डराउने कुरा छ कि, अथवा उनीहरू हेपिने छन् कि, अथवा उनीहरूलाई लाज मान्नुपर्ने कुरा छ कि, ती कुराहरू भइरहेको छ। त्यो कुरा बुझ्न एकदमै जरुरी हुन्छ। त्यसो हुनाले त्यहाँ चाहिँ के छ साथीभाइ बारेमा, विद्यालयको शिक्षकहरूको बारेमा, अथवा बाटोको अरू कुराहरूको बारेमा सोध्नुभयो भने तपाईँको बच्चालाई मात्रै होइन अरू बच्चाहरूलाई पनि विद्यालयमा चाहिँ बालमैत्री व्यवहार, बालबालिकालाई बुझेर गर्ने राम्रो व्यवहार विद्यालयभित्र तयार गर्नलाई चाहिँ सबैलाई सहयोग मिल्छ। त्यसैले हामीले विद्यालय यस्तो उस्तो भन्नुभन्दा पनि त्यो विद्यालयमा के भइराखेका छन् जसले गर्दा हाम्रा छोराछोरी त्यहाँ जान मान्दैनन् भन्ने कुरा चाहिँ थाहा पाउन एकदमै महत्त्वपूर्ण।
वीरगंजबाट मुकेश पाण्डे सोध्नुहुन्छ, धेरै शिक्षकहरूको गुनासो छ बाल बालिकाले स्कूलको कक्षा कोठामा राम्ररी पढ्न मान्दैनन्, जति बुझाएर पढाए पनि हल्ला गर्छन्, गृह कार्य गरेर आउँदैनन्। यस्तो अवस्थामा बाल बालिकालाई कसरी पढाउने?
सबभन्दा हाम्रो पढाउने तरिकाहरूलाई परिवर्तन गर्नुपर्छ। सबै बाल बालिकाले एकै तरिकाले बुझ्दैनन् र बाल बालिकाहरू धेरै समयसम्म चाहिँ चुपचाप लागेर निष्क्रिय भएर बस्न पनि मान्दैनन्, चाहँदैनन् र त्यो राख्नु पनि हुँदैन। त्यसो हुनाले शिक्षकले बोल्ने, बच्चाले सुन्ने भन्दा पनि बालबालिकाहरू आफैलाई सहभागी गर्ने क्रियाकलापहरूको माध्यमबाट हामीले सिकायौँ भने बालबालिकाहरू सहभागी पनि हुन्छन् र उनीहरूले सजिलोसँग छिट्टो बुझ्छन्। भनौँ न, अरू क्रियाकलापहरू गराएर बाहिर गएर बोट बिरुवा खोज्न लगाएर सिकाउनु भयो भने बालबालिकाहरूमा चाहिँ सिक्ने उत्साह बढ्छ। दिनभरि कक्षा कोठामा बसेपछि बेलुका फेरि घरमा गएर त्यही काम गर्नु भनेको हामी कसैलाई पनि मन पर्दैन।
शिक्षासँग सम्बन्धित प्रश्नको जवाफका लागि डाक्टर मीनाक्षी दाहाललाई धन्यवाद। अब पालो तपाईँका प्रतिक्रियाको। सिक्दै सिकाउँदै कार्यक्रम सुनेर मुगुको खत्याडबाट भूमिराज थापा लेख्नुहुन्छ, यो कार्यक्रम एकदमै मनपर्छ। कोरोना महामारी र लकडाउनको बेलामा यो कार्यक्रमले हरेक अभिभावकलाई महत्वपूर्ण शिक्षा दिएको छ। देशको कुना काप्चामा बस्नुभएका हरेक अभिभावकले आफ्नो बालबालिकालाई केही समय छुट्याउन मेरो आग्रह छ।
अनि मुगुको गमगढ़ीबाट सञ्जु थापा लेख्नुहुन्छ, यो कार्यक्रम शुरू भएदेखि हाम्रा भाइ बहिनीहरूलाई एकदम सजिलो भएको छ। कार्यक्रम सुनेर उनीहरूको व्यवहारमा सुधार आएको छ। बालबालिका व्यक्तिगत सरसफाई गर्न र सिक्न उत्सुक भएका छन्। शिक्षा स्वास्थ्यमा टेवा पुगेको छ। मलाई यो कार्यक्रम एकदमै मनपर्छ।
तपाईँकै विचार, सुझाव, प्रश्न र विज्ञको जवाब समेटिएको आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? कार्यक्रम सुनेर मनमा लागेका प्रश्न र प्रतिक्रिया पठाउन नभुल्नुहोला।
आफ्नै आवाजमा प्रश्न र प्रतिक्रिया रेकर्ड गराउनको लागि टोल फ्री नम्बर 1660015566 फोन गर्नुहोला। हाम्रो इमेल ठेगाना sikdai@unn.com.np मा मेल पठाएर तथा उज्यालोको फेसबुक पेज UJYAALOमा तथा सिक्दै सिकाउँदै अभिभावक शिक्षा श्रोता क्लबको फेसबुक www.facebook.com/sikdai/sikaundai मा पनि आफ्नो प्रतिक्रिया, अनुभव र समीक्षा लेख्न सकिन्छ। अनि एनटीसीको मोबाइलमा एसएस टाइप गरी आफ्नो मनमा लागेको कुरा लेखेर 3556 पठाउँदा पनि हामी कहाँ आइपुग्छ।
तपाईलाई प्रश्न र प्रतिक्रिया पठाउने अनुरोध गर्दा गर्दै आजको कार्यक्रम सिक्दै सिकाउँदैबाट हामीले पनि विदा हुने बेला भएको छ। अर्को कार्यक्रममा हामी नानी बाबुको सांस्कृतिक तथा नैतिक विकासको विषयमा कुरा गर्नेछौ। युनिसेफ र सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाको सहयोग तथा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र तथा शिक्षा समूहको सहकार्यमा उज्यालो मल्टिमिडियाले तयार पारेको सिक्दै सिकाउँदै सुनेर र प्रश्न तथा प्रतिक्रिया पठाएर साथ दिनुभएकोमा तपाईलाई धेरै धेरै धन्यवाद। प्राविधिक मित्र दिनेशसँगै जुनु र म रविन पनि विदा माग्छौं।